येशु ख्रिस्ट प्रभुको सेवा गर्ने व्यक्ति चाहिँ कस्तो हुनुपर्छ, उसको जीवन भन्ने बारेमा नै हामीले अध्ययन गरिरहेका छौँ। अनि वास्तवमा यो दोस्रो त्रिमुखीको सम्बन्धमा हामीले ध्यान दिनुपर्ने कुरा चाहिँ पावलको अन्तिम क्षणमा परमेश्वरद्वारा नभनी नहुनुपर्ने कुरा मण्डलीको लागि, विशेष गरी ख्रिस्टको सेवा गर्ने व्यक्तिहरूको लागि, यो कुरा चाहिँ हामी यो दोस्रो तिमोथीमा पाउँछौँ। जे जे कुरा छन् यो बाइबलको कुरा सबै सिरियस नै हुन्छन्, तर यहाँ एकदमै त्यसको बारेमा अझै महत्त्वपूर्ण कुरा हामी यहाँ सिक्छौँ। अब यहाँ तपाईँलाई मैले पावल हामीले गएको हप्ता अलिकति अगाडि नै भयो कि मैले कहिले सिकाएँ त्यो पनि मैले बिर्सिसकेँ, अलिकति अगाडि नै होला होइन। सिपाहीको बारेमा हामीले सिकेका थियौँ, सिपाहीको बारेमा कुरा विचार गर्दै गर्दाखेरि ख्रिस्टको सेवा गर्ने व्यक्तिमा चाहिँ हामीले वास्तवमा तपाईँलाई एउटा सानो लिस्ट देखाएको थिएँ मैले अस्ति, अनि म त्यो अहिले पनि देखाउन चाहन्छु। त्यो चाहिँ यो लिस्ट, तर तपाईँलाई मैले यहाँ चाहिँ पुत्र भनेर लेखेको थिएँ, छोरा। सो कोही कमेन्ट्री लेख्ने मान्छेहरूले चाहिँ यसमा छोरा लेखेका छन्, तर यहाँनिर येशु प्रभुले दिनुभएको यहाँनिर के छ, पावल चाहन्थे कि तिमोथी एक पास्टरको हिसाबले पहिचानको समस्यामा नपरुन्। पहिचान भन्दाखेरि जस्तो हाम्रो आफ्नो पहिचान हामी खोजिराखेको हुन्छौँ, म चाहिँ को हो होइन, मैले के गर्नुपर्छ, म कहाँबाट आएँ, मेरो अस्तित्व के हो, धेरै जस्तो मान्छे पहिचानको खोजी। अनि अब संसारिक ढङ्गले विचार गर्दा चाहिँ पहिचानको खोजीमा उनीहरू हानाथाप गरेर अलिकति अर्कै तरिका पनि गर्न खोज्छन्, त्यो वास्तवमा मान्छेको पहिचानको खोजले हो। तर यहाँनिर प्रभुको सेवा गर्ने व्यक्ति अथवा तिमोथीको निम्ति चाहिँ पावलले यो सातवटा चित्रहरू अथवा त्यो उदाहरणहरू दिएका छन्। त्यसैले पावलले एक परमेश्वरको बोलावट पाएको पास्टर को हो र उसले के गर्नुपर्छ भन्ने सम्बन्धमा यो खण्डमा, दोस्रो तिमोथी 2 अध्यायको यो खण्डमा पूर्ण रूपमा प्रष्ट पारेको चाहिँ हामी पाउँछौँ। अनि वास्तवमा यी कुरा सबै क्रिस्चियनहरूमा पनि लागु हुँदछ, यही विषय नै हरेक क्रिस्चियनहरूमा पनि लागु हुँदछ, किनभने हरेक क्रिस्चियन नै एक हिसाबले ख्रिस्टको सेवामा अगाडि बढ्नुपर्छ। त्यो परमेश्वरको आज्ञा हो, येशूको आज्ञा हरेक क्रिस्चियनको लागि छ, खालि पास्टर अगुवाको लागि मात्रै छैन। त्यसैले यहाँ पावलले एक क्रिस्चियन सेवकको 7 चित्रणहरू दिएका छन्। यो तपाईँलाई मैले अलिकति लिस्ट मात्रै देखाएको थिएँ पहिला, अनि एउटा कमेन्ट्रीमा चाहिँ मैले भण्डारे भन्ने शब्द देखेँ, भण्डारे। यो भण्डारेको बारेमा मैले तपाईँलाई सिकाएको छैन, भण्डारे भन्ने बित्तिकै चाहिँ के हुन्छ भने त्यो त्यसलाई संरक्षण गर्ने, त्यसलाई उपयोग गर्ने, त्यसलाई लागु गर्ने, नोक्सान त्यसलाई सही प्रकारले म्यानेज गर्ने भण्डारे, स्टोर किपर भन्छ नि, किपर। अब दोस्रो तिमोथीको एउटा विषय चाहिँ परमेश्वरको सत्य वचनको रक्षा गर्ने भन्ने एउटा शब्द पनि हामीले, एउटा विषय पनि हामीले अध्ययन गरिसकेका छौँ। त्यसैले यहाँनिर दोस्रो तिमोथी 2:1-2 चाहिँ भण्डारेको रूपमा भनेपछि त्यसलाई कसरी हामीले रक्षा गर्ने, जुन चाहिँ हामीले हेरेको छौँ। अनि यो 3:2-4-8-13 हामीले योभन्दा अगाडिको पाठमा सिकेका छौँ, सिपाही भनेर, सिपाहीको सम्बन्धमा धेरैवटा कुराहरू हामीले हेरेका छौँ। अनि त्यस्तै यो आज चाहिँ हामी खेलाडीको बारेमा पनि आज हेर्नेछौँ, अनि किसानको बारेमा पनि सायद आज हेर्ने, त्यो किसानको बारेमा धेरै छैन। सो खेलाडीको बारेमा चाहिँ 2:5 दोस्रो तिमोथी, त्यसपछि किसान, त्यसपछि अरू 3 चित्रणहरू पनि छन्। एउटा चाहिँ कामदार होइन, कामदार त्यो चाहिँ 2 को 14 देखि 18 सम्म हामी देख्छौँ भनेदेखि भेसल भन्ने अङ्ग्रेजीमा छ, भेसल एउटा भाँडो, अनि वास्तवमा त्यो भाँडो परमेश्वरको प्रयोगको निम्ति हुनलाई चाहिँ कस्तो हुनुपर्छ भनेर त्यो भाँडोको सम्बन्धमा, अनि हामी गीत पनि गाउँछौँ नि, भाँडो मलाई बनाउनुहोस्। सो भाँडो दोस्रो तिमोथी 2 को 19 देखि 22 सम्म, त्यसपछि अन्तिम चाहिँ सेवक दोस्रो तिमोथी 2 को 23 देखि 26 सम्म। अनि यो सेवक भनेको चाहिँ वास्तवमा बाइबलमा सेवकको सम्बन्धमा चाहिँ सर्भेन्ट भन्छ, अनि त्यो सर्भेन्ट भनेको चाहिँ केवल ख्रिस्टको निम्ति समर्पित, ख्रिस्टको मात्रै सेवा गर्ने व्यक्ति भन्ने अर्थ खासमा लाग्छ। अनि त्यसैले यो एउटा कुरा म तपाईँलाई भन्न चाहन्छु, अस्तिको चोटि भनेकोमा, त्यसपछि हामी आजको विषयमा खेलाडीमा जान्छौँ। त्यसैले अस्ति तपाईँलाई मैले सिपाहीको सम्बन्धमा दोस्रो तिमोथी 2 को 3 र 4 अनि 8 देखि 13 सम्म हामीले हेरेका थियौँ, अनि एउटा सिपाहीमा चाहिँ 5 वटा कुरा हुनु पर्यो। पहिलो कुरा भनेको चाहिँ सिपाहीले कष्ट भोग्छ, दोस्रो कुरा उसले संसारिक बन्धनबाट, संसारिक तन्टाबाट आफूलाई जोगाइ राख्छ, किनभने उसको त एउटै उद्देश्य लडाइँ लड्ने, र खासमा उसलाई सिपाहीमा भर्ना गर्ने व्यक्तिको आज्ञा पुरा गर्ने उसको उद्देश्य हुन्छ, होइन? तेस्रो चाहिँ ख्रिस्टको महिमा गर्ने, उसको काम ख्रिस्टलाई म्याग्निफाई गर्ने, महिमा गर्ने, त्यो चाहिँ 2 को 8 र 9 पद। अर्को चाहिँ उसलाई जसले भर्ना गर्छ, सेनाको क्याप्टेन, सेनाध्यक्ष, उसको इच्छा पुरा गर्ने जो चाहिँ हाम्रो ख्रिस्ट हुनुहुन्छ, जो 10 पदमा छ, परमेश्वरलाई प्रसन्न गर्ने भन्ने कुरा त्यहाँ छ। त्यसैले खासमा पावलकै जीवनमा एउटै उद्देश्य परमेश्वरलाई प्रसन्न गर्ने, त्यसकारणले यहाँनिर सेनामा भर्ना गर्नेलाई प्रसन्न गर्ने भनेको तपाईँ र मलाई बोलावट दिने व्यक्ति जो हुन्छ उहाँलाई प्रसन्न गर्ने। पाँचौँ पोइन्ट चाहिँ आफ्नो कमान्डिङ अफिसरलाई विश्वास गर्दछ उसले, भनेपछि जसले कमान्ड गर्दछ उसमाथि पुरा भरोसा, उसको सबै कुरालाई चाहिँ उसले विश्वास गर्छ। यो चाहिँ यो खेलाडीको सम्बन्धमा हामीले अर्को के हेरेको थियौँ, कष्ट भोग्ने भन्दा चाहिँ सेवकाईमा, सेवकाई भनेको चाहिँ एउटा विनम्र भएर गर्ने काम हो, होइन? उसको सोच विचार सबै कुरामा मानिसहरूको बिचमा ऊ चाहिँ असल, एउटा असल जीवन प्रस्तुत गर्नुपर्छ। अनि अर्को चाहिँ संसारिक बन्धनबाट अलग राख्ने कुरा चाहिँ आफ्नो आफूलाई जसले आज्ञा गरेको छ त्यही कुरामा प्रतिबद्ध भएर त्यो उद्देश्यलाई लिएर, अनि आफू हामीलाई जसले बोलावट दिनुहुन्छ अथवा जो येशु ख्रिस्ट हुनुहुन्छ उहाँको वचन र आज्ञालाई चाहिँ उसले पहिलो स्थान दिन्छ एउटा सिपाहीको हिसाबले। अर्को उसले ख्रिस्ट येशुको महिमा गर्छ, केवल उसको उद्देश्य भनेको ख्रिस्टलाई सम्झना गर्ने, होइन? उहाँको वाक्यहरू अनुसार, उहाँको आज्ञाहरू अनुसार सही प्रकारको जीवन अथवा उद्देश्य राख्ने, उसको जीवनको लक्ष्य त्यही हुन्छ। चौथो पोइन्ट चाहिँ उसले सम्पूर्ण सेनाको बारेमा सोच्छ, भनेको चाहिँ यो सबै विश्वासीहरूलाई एउटै विचारले उसले विचार गर्छ, होइन? किनभने सबै परमेश्वरका जनहरू हुन् अनि सबै अनुग्रहद्वारा चुनिएका हुन्, सबैमा चाहिँ परमेश्वरको आत्माद्वारा बोलाइएका हुन्, उनीहरू सबै परमेश्वरको हुन्। त्यसैले एउटा परमेश्वरको सेवक अथवा खेलाडीले चाहिँ सबैलाई आदर गर्छ, सबै एउटा टिम वर्क पनि भन्छ नि, होइन? अनि पावलले प्रभुको खातिर मात्र दुःख भोग्नु परेन, तर मण्डलीको खातिर पनि दुःख भोगेको कुरा हामीले दोस्रो थिस्लोनिकी 2 को 13 र 14 हेरेका थियौँ अस्ति, होइन? अनि आफ्नो जसले कमान्ड गर्नुहुन्छ उसमाथि पूर्ण भरोसा, किनभने पावलको ख्रिस्टमा पुरा भरोसा, आफ्नो जीवनको निम्ति जे ख्रिस्टको इच्छा छ त्यही गर्न उनी समर्पित थिए। त्यसैले अर्को चाहिँ उहाँको उहाँप्रति विश्वासयोग्य भएर उनले चाहिँ आफ्नो जीवन जिउँदथे, होइन? त्यसैले विश्वास योग्यताको कुराहरू हामीले धेरैवटा पदहरू अस्ति हेरेका थियौँ अनि त्यो विषयलाई म त्यहीँ राख्न चाहन्छु। त्यसपछि हामी आजको विषयमा जानेछौँ अनि आजको विषयमा चाहिँ दोस्रो तिमोथी 2:5, 6 र 7 अनि 7 का पदहरू सायद हामी आज हेर्नेछौँ। त्यसैले तपाईँलाई दोस्रो तिमोथीको 5 पद एउटा चाहिँ यो खेलाडी आजको विषय दोस्रो तिमोथीको 2:5। अब खेलाडी भनेर विचार गर्दाखेरि खेलाडीको सम्बन्धमा पनि थुप्रै कुराहरू हामीले विचार गर्ने रहेछौँ, थुप्रै कुराहरू हुँदो रहेछ खेलाडी भन्ने बित्तिकै होइन। त्यो कुरा चाहिँ यहाँनिर जो पावलले खेलाडीको सम्बन्धमा जो लेख्छन् त्यो बेलाको सन्दर्भलाई विचार गरेर खेलाडी भन्ने बित्तिकै यो विषयबाट मान्छेहरूलाई एउटा गहिरो कन्सेप्ट, गहिरो सिद्धान्त मान्छेले बुझ्न सक्थ्यो होइन। हामी दोस्रो तिमोथी 4 पनि पढौँ। दोस्रो तिमोथी 2:4 के छ? सेनामा भर्ना भएको सिपाही अरू धन्दामा अल्झँदैन किनकि उसलाई भर्ना गर्नेलाई सन्तुष्ट पार्नु नै उसको लक्ष्य हुन्छ। त भर्ना गर्ने ख्रिस्ट हुनुहुन्छ, ख्रिस्टलाई सन्तुष्ट पार्ने भने त ख्रिस्टको वचन जति शिक्षा जे छ त्यही अनुसार जिउने कुरा भयो नि। अनि त्यो जिउने कुराको निम्ति चाहिँ अरू कुरामा चाहिँ ऊ अलमल गर्दैन। त्यस कारण एउटा सिपाही भनेको चाहिँ एउटा कटिबद्ध, एउटा समर्पित व्यक्ति भनेर चाहिँ हामी सिक्छौँ, जुन चाहिँ जसको बारेमा हामीले हेरिसकेका छौँ। आजको विषय चाहिँ यहाँबाट हेर्छौँ, दोस्रो तिमोथी 2:5। प्रतियोगिता बमोजिम भाग नलिएसम्म कुनै खेलाडीले नियम बमोजिम, प्रतियोगितामा नियम बमोजिम भाग नलिएसम्म, त्यसैले खेलाडीको सन्दर्भमा चाहिँ उसले नियम पालन गर्नुपर्ने हुन्छ। खेलाडीले चाहिँ त्यो खेलको जुन खालको नियम पहिल्यै निर्णय गरिएको छ त्यो नियम पालन नगर्दाखेरि चाहिँ उसले चाहिँ खेलमा चाहिँ उसले भाग लिन योग्य ठहरिँदैन होइन। खेलमा भाग लिन त्यसैले एउटा मैले त्यहाँ राख्न चाहिँ भ्याइनँ। त्यसैले नियममा भाग लिएर इनाम पाउने भनेको चाहिँ खेलको पुरा नियम योग्यता पुरा हुनु पर्यो। अनि त्यसको बारेमा केही कुराहरू हामी हेर्छौँ। विजय जीवन कसरी प्राप्त हुन्छ? खेलमा कसरी कुनै पनि एउटा खेलाडी विजय भएर खेलको लक्ष्य के हो छ भन्दाखेरि चाहिँ उसले एउटा इनाम पाउँछ, उसले एउटा मुकुट अथवा तक्मा पाउँछ होइन। त्यो बेलामा चाहिँ एउटा स्याउलाको मुकुट पाउँथ्यो अरे भनेर हामीले पढेका हुन्छौँ त्यो बेलाको जमानामा। ग्रिकहरूको चाहिँ यो खेल खेलाडी किनभने ओलम्पिक्स भन्ने खेल अहिले हामी ओलम्पिक्सको बारेमा कुरा गर्छौँ, कतिचोटि ओलम्पिक्स खेलाडीहरू हाम्रो देशबाट पनि एक दुईजना त्यसमा योग्य हुन्छन् अनि बेला बेलामा हरेक 4 वर्षमा हुन्छ, फरक फरक ओलम्पिक्स पनि हुन्छ। त्यो वास्तवमा त्यहाँबाट सुरु भएको होइन, ग्रिकहरूले सुरु गरे त्यो ओलम्पिक्सको कुरा। त्यसैले त्यो विजय प्राप्त गर्ने अनि तपाईँलाई मैले अस्तिको चोटि भनेको थिएँ हडसन टेलरले भनेको कुरा, इट इज नट बाई ट्राइङ टु बी फेथफुल बट इन लुकिङ टु द फेथफुल वान द्याट वी विन द भिक्ट्री। उसले भनेको हामीले विश्वासयोग्य हुने कोसिस गर्ने होइन कि विश्वासयोग्य जो हुनुहुन्छ उहाँलाई हेरेर। त्यसैले क्रिस्चियन जीवन भनेको चाहिँ येसुलाई हेरेर भनेको मतलब उहाँको शक्तिद्वारा उहाँमा उहाँलाई पछ्याउँदाखेरि हामी सफल जीवन जिउन सक्छौँ। अनि उहाँलाई हेर्ने भनेको चाहिँ उहाँका वचन पालन गर्ने होइन, उहाँमा भरोसा गर्ने। त्यसैले पावलले पनि उनको लेखाइमा कतिपटक खेलाडीको उदाहरण दिने गरेका छन्। अरू पत्रहरू पनि हामीले हेर्न सक्छौँ, जस्तो पावलले भन्दाखेरि क्रिस्चियन विश्वासलाई चाहिँ एउटा लडन्त, एउटा लडाइँ, एउटा हिँडाइ होइन, जस्तो बक्सिङको, दौडको, कसरतको, एक्सर्साइज होइन, अभ्यास, यी शब्दहरू चाहिँ उनले प्रयोग गरेका छन्। त्यस बेला ग्रिकहरू र रोमीहरू खेलको कुरामा उत्साहित हुन्थे, एकदमै खेल भन्ने बित्तिकै उत्साहित हुन्थे। यहाँनिर चौथो सो धेरै उत्साहित हुन्थे खेलको कुराहरूमा। अमेरिकामा पनि यो खेल सम्बन्धी कुरामा चाहिँ हाम्रो यहाँ पनि अलिअलि छ, तर यहाँ खेल खेलेर कसैले पनि जीवन निर्वाह गर्न सक्ने स्थिति हुँदैन। त्यस्तै त्यो बेलाको रोमीहरू र ग्रिकहरू चाहिँ यो खेलको सम्बन्धमा चाहिँ एकदमै उनीहरू एक्साइटेड हुन्थे, होइन? अब अमेरिकामा पनि कसैको एउटा खेलाडी भयो भनेदेखि, जस्तो एउटा माइकल जोर्डन भन्ने, योभन्दा 35 वर्ष अगाडितिर होला, अमेरिकाको बास्केटबलमा एकदमै सबभन्दा सिपालु भएको थियो ऊ, चाहिँ एकदमै धनी छ त्यही खेलबाट। अब जस्तो अहिले बास्केटबलको खेलाडी स्टिफन केरी भन्छ, स्टिफन करी चाहिँ एकदम सिपालु प्रख्यात छ। अब त्यही बास्केटबलको कारणले ऊ पनि एकदम धेरै धनी छ, पैसा कमाउँछ, सबैले चिन्छ, हाई गर्छ। त्यसैले खेलको कुरा गर्दै गर्दा, त्यसैले यहाँ खेलको सम्बन्धमा चाहिँ हामी यहाँ पाउँदछौँ। त्यसैले तिमोथीले विभिन्न ठाउँमा खेलको कुरा गरेको कुरा गर्दै गर्दाखेरि हामीले पहिलो तिमोथीमा पनि यो कुराहरू हेरेका थियौँ। जस्तो पहिलो तिमोथी 4:7-8 यदि तिमीहरूले यी कुराहरू दाजुभाइ दिदीबहिनीहरूलाई देखाइदियौ भने तिमी विश्वासको सत्यतामा हुर्काइएको र उचित शिक्षा पाउने ख्रिस्ट येशूमा असल सेवक हुनेछौ। सो असल सेवक हुने कुरा अरू दाजुभाइलाई पनि तिमीहरूले देखाइदेऊ भनेदेखि भन्ने कुरा, त्यसले चाहिँ तिमीहरू सत्यतामा हुर्काइने छौ भन्ने कुरा यहाँ लेख्दै गर्दाखेरि, भक्तिहीन र काल्पनिक दन्त्यकथाहरूदेखि अलग बसेर बरु आफूलाई भक्तिको मानिस हुने तालिम दिने, यो तालिम भन्ने चाहिँ अभ्यासको कुरा आयो यहाँ, होइन? एक्सर्साइजको कुरा आयो, भक्तिको निम्ति एक्सर्साइज। त्यसरी यो एक्सर्साइज भन्ने चाहिँ शब्द खेलबाट आएको शब्द, तर यहाँ चाहिँ भक्तिको निम्ति अथवा आत्मिकी डिभोसनको निम्ति, किनकि शारीरिक तालिम, यानि फेरि त्यही शारीरिक, यो चाहिँ एक्सर्साइज, खेलकै एक्सर्साइज भयो, केही मूल्यको मात्र हुन्छ, किनभने मान्छे शारीरिक रूपमा तन्दुरुस्त हुनु, तर ईश्वर भक्ति त हर किसिमले लाभदायक हुन्छ, यो वर्तमान जीवन र आउने जीवन दुवैको निम्ति उपयोगी हुन्छ। त्यस कारणले यो खेलाडीको जस्तो ईश्वर भक्ति मतलब एक्सर्साइजको शब्द यहाँ उनले प्रयोग गरेको हामी यहाँ देख्दछौँ। पहिलो तिमोथी 4:8 शारीरिक अभ्यास एक्सर्साइजको कुरा हामीले भर्खरै यहाँनिर हेऱ्यौँ। त्यसैले खेलमा चाहिँ पुरा नियम, खेलमा सफल हुनलाई चाहिँ खेलको पुरा नियम अनुसार अनि त्यसमा धेरै समय लगाएर आफैलाई तन्दुरुस्त पार्ने यो सबै कुरा चाहिँ गर्नुपर्ने हुन्छ। त्यस सबै कुरा पालन गरेर मात्रै खेलमा कुनै पनि व्यक्ति, पहिलो कुरा त योग्य हुनु पर्यो, दोस्रो कुरा चाहिँ उसले त्यसमा सफलता पाउनु पर्यो। अनि यहाँनिर पावलले खेलको उदाहरण दिएर भन्न के खोजिरहेका छन् भने, विश्वासको कुरामा पनि, परमेश्वरको सेवाको कुरामा पनि एउटा विशेष नियम छ, परमेश्वरको वचन अनुसारको एउटा नियम छ, जसले जस्तो प्रकारले गरेर पनि हुँदैन, एउटा एउटा परिधि छ, खेलाडीको पनि एउटा परिधि हुन्छ। अब त्यो खेलमा चाहिँ नियमहरू चाहिँ खेलको जजहरू हुन्छ नि, होइन? रेफ्रीहरू हुन्छ, तिनीहरूले चाहिँ जजहरू हुन्छ, विशेष गरी त्यो खेलमा कस्तो खालको नियम लागू हुन्छ, कतिसम्म उनीहरूले त्यो गर्यो भने चाहिँ त्यो फेल हुन्छ, त्यो सबै एउटा उनीहरूले तोकेको हुन्छ। अनि कुनै पनि व्यक्ति त्यो खेलमा, तपाईँले कहिलेकाहीँ खेलाडीहरू विशेष गरी यो फुटबल खेल्नेहरूलाई चाहिँ रातो कार्ड दिएको तपाईँ देख्नुहुन्छ। रातो कार्डको मतलब के हुन्छ? त्यो खेलबाट निस्किन्छ, किनभने उसले खेलको नियम उल्लङ्घन गर्यो। सो प्रत्येक खेलमा भाग लिने खेलाडी पहिला आफ्नो देशको, त्यसको नियम भनेको त्यतिखेर के हुन्छ भनेदेखि, जस्तो ओलम्पिक्सकै कुरा गर्यो भने पहिला चाहिँ एउटा देशको नागरिक हुनुपर्छ, जुन देशबाट उसले खेलेको हो, होइन? अनि अर्को कुरो, उसको चरित्र, उसको रेपुटेसन खेलमा, त्यो हुन्छ। ऊ कुनै कुरामा बदनाम भएको छ भने ऊ चाहिँ खेलाडी हुन सक्दैन। कुनै कुरा उसले कुनै अपराध गरेको छैन। अमेरिकामा त यो खेलाडीहरूको बारेमा धेरै ठुलो यो स्क्यान्डल हुन्छ यदि खेलाडीहरूले त्यस्तो गरेको छ भने। खेलमा सहभागी हुने जो हुन्छ त्यसको एउटा निश्चित स्ट्यान्डर्ड तोकिएको हुन्छ। यो कुनै पनि विषयमा गडबडी भयो, कुनै पनि नियममा यो खेलाडी गडबड भयो भनेदेखि चाहिँ के हुन्छ, ऊ चाहिँ डिस्क्वालिफाई हुन्छ। होइन, कुद्न सकेर मात्रै हुँदैन अथवा त्यो खेल खेल्न सकेर सबैलाई जितेर हुँदैन, तर ऊ चाहिँ त्यो खेलको नियममा त्यहाँ राखेको शर्तहरूमा त्यसको स्ट्यान्डर्डमा सही हुनुपर्छ। तब मात्र उसले चाहिँ त्यहाँ भाग लिन पाउँछ अनि त्यसपछि त्यो भाग लिएर पनि त्यो खेललाई एउटा नियमको परिधिमा बसेर उसले त्यो पुरा गर्नुपर्ने हुन्छ। नत्र भने चाहिँ उसले जितेको जित नै क्यान्सिल हुन सक्छ, उसले लुज गर्न सक्छ, मुकुट लुज गर्न सक्छ। होइन, त्यसरी एकपटक अमेरिकाको, यो चाहिँ अलिकति अगाडिको कुरा हो, 1912 एउटा खेलाडीले त्यहाँ ओलम्पिकको खेलमा उसले दुईटा मेडल सायद दौडमा हो के अरे पाएका थिए। उनी चाहिँ अमेरिकन इन्डियन थिए पहिलो, अनि पछि उसको त्यो दुइटै के नियममा चाहिँ उनी क्वालिफाई नभएको कुरा उनले तकमा त्यो इनाम पाइसकेपछि त्यो पत्ता लाग्यो। अनि त्यसपछि त्यो मान्छे जिम के भन्छ उसको नाम, जिम थोर्पे भन्ने व्यक्ति चाहिँ त्यसरी डिस्क्वालिफाई भएका थिए। त्यो धेरै अगाडिको 1912 को कुरा गरिरहेको छु मैले, तर यो हाम्रै समयमा पनि हामीले सुनेका छौँ। कोही खेलाडीहरूले चाहिँ के भन्छ त्यसलाई, उनीहरूले दौडमा सबभन्दा बढी राम्रोसँग दौडे तर पछि थाहा लागे उनीहरूले कुनै खालको सफ्टेन्स, कुनै खालको एउटा मादक, कुनै खालको त्यो लागु पदार्थ जस्तो खाएको पायो, त्यसपछि उनीहरू डिस्क्वालिफाई भए। त्यस्तो धेरैवटा केसहरू छन्। होइन, भनाइको मतलब यहाँ के छ भन्दाखेरि, पावलले यहाँनिर भन्नु खोजेको कुरा चाहिँ खेलको नियममा हामी समर्पित हुनुपर्छ। हरेक कुरा, एक एक कुरा ठिकसँग गर्नुपर्छ। मानिसको दृष्टिले हेर्ने हो भने के हुन्छ, संसारिक दृष्टिले हेर्ने हो भने क्रिस्चियनहरूबाट, वास्तवमा मानिसको दृष्टिले चाहिँ के हुन्छ भने, जसरी पनि उनीहरू सफल हुन चाहन्छन् चाहे जे सुकै गरून्, तर परमेश्वरको दृष्टिले हेर्ने हो भने के हुन्छ, हामी जसरी पनि गर्न सक्दैनौँ, परमेश्वरको अगाडि डिस्क्वालिफाई हुन्छौँ, आत्मिक रूपमा डिस्क्वालिफाई हुन्छौँ। अनि वास्तवमा यो विषयमा चाहिँ हामीले धेरै ध्यान दिनुपर्ने जरुरी छ, किनभने हामीले गरेको काम पिथ्यामा नहोस्। होइन, हामीले चाहिँ जुन दौड दौडिराखेका छौँ त्यो एउटा लक्ष्यमा पुग्ने दौड हुन सकोस्। तर यो संसारिक, कति मान्छेहरू आज पनि संसारिक तरिकाले लडिराखेको कुदिराखेको देख्छौँ हामी। अब मण्डलीमा जस्तो पद लिने सम्बन्धमा धेरै कुराहरूमा संसारिक तरिका झुट गरेको छ, यताउता मान्छेसँग के भन्छ गुटबन्दी गरेको छ, धेरै कुराहरू हामी देख्छौँ। त्यसले यहाँनिर एउटा विषय के हुन्छ भनेदेखि, वचन अनुसार, आत्मा अनुसार र परमेश्वरको कुरामा, परमेश्वरको बोलावटबाट त्यो मान्छे अगाडि जानुपर्छ। उसले आफैले आफ्नो बाटो बनाएर हतपत, उसको लक्ष्य चाहिँ नम्बर वान अरूभन्दा सबैभन्दा माथि जाने होइन, उसको लक्ष्य चाहिँ परमेश्वरको लागि प्रयोग हुने हो, अनि परमेश्वरबाट पाउने स्याबासी उसले पाउनुपर्ने हो। किनभने त्यो आफ्नै कोसिसबाट भएको कुराले चाहिँ केही पनि हुन सक्दैन। त्यसैले उनी उन उनको चाहिँ खेलको नियम पालन गर्ने कुरामा उनी योग्य हुन जरुरी छ। दोस्रो तिमीथी 1:15 यसरी लिन्छ, तिमीलाई थाहै छ कि एसिया प्रान्तमा हुने हरेकले मलाई त्यागिदिएका छन्, जसमा फुगेलस र हर्मोनेस पनि छन्। भन्नुको मतलब के छ, यिनीहरू यदि परमेश्वरमा सही दौडमा थिए भने यिनीहरूले दुःख पर्दा, कष्ट पर्दा, कष्ट सहन सक्थे, यिनीहरूले कष्ट सहन चाहेन। उनीहरूले त पावललाई त एउटा हारको रूपमा देखे, होइन, जुन बेला पावल ख्रिसको निम्ति जेलमा परेका थिए, यो व्यक्तिहरूले के गरे, त्यहाँ संसारिक दृष्टिकोणले हेर्दाखेरि चाहिँ पावलको कष्ट भोगाई र पावलले, किनभने हामीले यो धेरै देख्छौँ, किनभने जब मान्छेमा परमेश्वरीय एउटा दृष्टिकोण छैन, परमेश्वरबाट बुझ्ने कुरा छैन भनेदेखि उनीहरू अलमलमा पर्छन्। त्यसैले पावल जब पक्राउ परे, जेलमा परे, पिटाइ खाए, मान्छेहरूले उनलाई हारेको सम्झे। आज यहाँ क्रिस्चियनहरू आज पनि त्यस्तै छन् किनभने उनीहरूले परमेश्वरको वचन र पवित्रतालाई बुझेका छैनन्। हाम्रो सफलता र दौड पवित्रतामा परमेश्वरको नियम अनुसार स्वर्गीय बोलावटलाई पुरा गर्ने कुरामा, संसारको नाम भन्दा कतिचोटि संसारमा थुकिन्छ नि। येशु प्रभु संसारमा हुँदाखेरि मान्छेले के सोचे? हारेको सोचे नि, होइन? उहाँ त पिटाइ खानुभयो, उहाँले त थुकाइ सहनुभयो, उहाँलाई त कसरी अरू मान्छेहरूले हेर्दा लुगा च्यातियो, कति बेइज्जत भयो नि संसारिक दृष्टिकोणले खेलाडी। त्यसैले परमेश्वरको सेवामा पनि हामीले यो खेलाडीले नियम पुरा गरेको जस्तै एउटा योग्यता, परमेश्वरको नियममा हामी अगाडि बढ्नुपर्छ। अनि यहाँ हामी देख्छौँ संसारिक दृष्टिकोणले पावलले हारेको देखे पनि, यी व्यक्तिहरूले त्यागे पनि, होइन? आज हामी, मलाई थाहा छ, जब हामी परमेश्वरको वचनमा कडा लाइन लिन्छौँ कति मान्छेहरूले हामीलाई मन पराउँदैन। अनि मेरो चाहिँ के छ विश्वास भने उहाँको वचन जे छ हामीले त्यो प्रचार गर्नुपर्छ, त्यो पुरा गर्नुपर्छ, त्यो पालन गर्नुपर्छ। मण्डलीमा परमेश्वरको आत्माअनुसार हामीले सेवा पुर्याउनु पर्छ। हामीले ठाउँ खोज्ने होइन, हामीले चाहिँ मौका खोज्ने सेवाको लागि। नम्रता सबभन्दा पहिलो कुरा हुन्छ, पवित्रतामा नम्रता पहिलो कुरा हुन्छ। त्यसैले पावलको जीवनमा पनि हामीले यो कुरा देख्छौँ। त्यसैले वचनमा लेखिएको सबै नियम ठिकसँग पुरा गरेका थिए पावलले। एक दिन उनले भोगेका कष्टको निम्ति, सत्य समर्पित विश्वासी जीवनको निम्ति ख्रिस्ट येशूबाट कहिल्यै नओइलाउने मुकुट पावलले एक दिन पाउने थिए। तर धेरै क्रिस्चियनहरू हामी देख्छौँ यहाँ चाहिँ मुकुट उनीहरूले खोजिरहन्छन्, यहाँ खोजिरहन्छन्। कतिजना मान्छेहरूको चाहिँ मलाई जहाँसम्म लाग्छ के कमजोरी हो मलाई थाहा छैन, उनीहरूले बुझ्या छैन उनीहरू कुन लडाइँमा छ, कुन दौडमा छ, किन उनीहरूको मन परिवर्तन भएको छैन। उनीहरूको आफ्नो जीवन परमेश्वरलाई योग्य हुने, ग्रहण योग्य हुने गरिकन जिउँदो बलिदान गरेको छैन। कुनै पनि व्यक्ति आफैलाई परमेश्वरमा जिउँदो बलिदान भनेको चाहिँ यो संसारमा आफ्नो भूमिका, आफ्नो नाम, आफ्नो फाइदालाई परमेश्वरको नाउँमा चढाएको हुन्छ। उसले कहिले पनि आफ्नो कुरा सोच्दैन, हर हिसाबले उनलाई खेलमा नियुक्त गर्ने व्यक्तिको महिमा, उहाँको, उहाँलाई प्रसन्न पार्ने कुरामा मात्रै ऊ समर्पित हुन्छ। त्यसैले यहाँ जवान तिमोथीलाई पावल यो कुरा सिकाउँदैछन्, मानिसहरूले जे भनु त्यसको प्रवाह नगरी परमेश्वरको वचनमा जे आज्ञा गरिएको छ त्यसलाई पालन गर्ने कुरा चाहिँ एउटा महत्त्वपूर्ण कुरा हो भनेर यहाँ भनिरहेका छन्। त्यसैले जति छिटो तपाईँ र मेरो यो समझ खुल्यो कि परमेश्वरले मलाई कसरी सेवा गर्न भन्दै हुनुहुन्छ, मेरो बोलावट के हो, अथवा म चाहिँ अब कसकसैको चाहिँ के हुन्छ भने जसरी तसरी होस् मण्डलीमा एक नम्बरको व्यक्ति हुन कोसिस हुन्छ, मलाई थाहा छ। अनि त्यो एक नम्बरको नहुँदाखेरि दुनियाँभरको कुरा गर्छन् उनीहरू आफ्नै। कतिजना मान्छेहरूको चाहिँ के छ भनेदेखि यो सेवकाई भनेको चाहिँ आफ्नो चर्चा हो, त्यहाँबाट पैसा कमाउनु पऱ्यो, त्यहाँबाट नाम कमाउनु पऱ्यो। प्रियहरू हो, परमेश्वरको राज्यमा चाहिँ सबै व्यक्तिहरूको भूमिका हुन्छ। तपाईँको भूमिका एउटा इँटाको जस्तो हुन्छ। जब तपाईँले आफ्नो सेवकाई सुरु गर्नुहुन्छ नि, कहिलेकाहीँ परमेश्वरको नियम उल्लङ्घन गर्नुहुन्छ, तपाईँलाई थाहा हुँदैन। धेरै मान्छेहरूले चर्च फुटाएर अर्को किसिमको काम गरेर उनीहरूले आफ्नो गर्न खोजिरहेको हुन्छ। तर जसले परमेश्वरको गर्न खोज्छ नि, के आफ्नो घरलाई, परिवारलाई भत्काउँछ, बनाउँछ, हरेक व्यक्तिलाई सही बाटो लगाउँछ, होइन? कसैको परिवार सानो हुन्छ, कसैको परिवार ठुलो हुन्छ, कोही मण्डलीमा धेरै विश्वासीहरू हुन्छन्, कोहीमा थोरै हुन्छन्, उनीहरूले अझै परिश्रम गरेर धेरै बनाउनु पर्छ। जति धेरै काम गर्ने मान्छेहरू चाहिँ यो परिवारमा हुन्छ त्यति उनीहरूको इन्कम राम्रो हुन्छ, सबैलाई राम्रो हुन्छ। जति धेरै काम गर्ने सेवक, प्रचारक, बोलावट पाएका व्यक्तिहरू, धार्मिकतामा हिँड्ने व्यक्तिहरू मण्डलीमा हुन्छ त्यति मण्डलीमा राम्रो सेवा हुन्छ, ख्रिस्टको शरीर एउटा सही प्रकारले अगाडि बढ्छ, त्यहाँ एकता चाहिन्छ। तर त्यो वचनभन्दा मान्छेहरू आफ्नो महत्त्वाकाङ्क्षालाई अगाडि राखेर हर हिसाबले विभिन्न किसिमको भूमिका बाँधिराख्छन्। भित्रभित्रै उनीहरूको तरिकाहरू उनीहरूले अपनाइराखेका हुन्छन्। तर तपाईँलाई म भन्छु, कोही व्यक्तिमा यस्तो खालको सोच छ भने पश्चाताप गर्नुहोस्, किनभने तपाईँ परमेश्वरको लागि गर्नुभएको छैन त्यो, तपाईँको लागि, त्यो सबै शैतानको काम हो। जो मान्छे परमेश्वरकै काम गरेको छ, अझ उसले योगदान पनि गरेको होला, प्रचार गरेको होला, के गरेको होला, तर जब उसले आफूलाई अगाडि बढाउनलाई, अरूलाई घटाउनलाई काम गर्छ, त्यो परमेश्वरको होइन कि शैतानको। तपाईँको दौड मानिसलाई खुसी बनाउन होइन, तपाईँलाई अरू सबैले एक्सेप्ट गरोस् होइन, तपाईँ जब येशु ख्रिस्टमा एक्सेप्टेड हुनुहुन्छ, त्यो प्रकारको आत्मा तपाईँमा समर्पित हुन्छ, चूर्ण रूपले तोडिनुहुन्छ, प्रियहरू हो, आत्माको नियन्त्रणमा हिँड्नुहुन्छ, सबैले मन पराउँछ जो ख्रिस्टमा पक्का समर्पित छन्। जो ख्रिस्टमा समर्पित छैन मन पराउँदैन, किनभने उसको महत्त्वाकांक्षा पुरा हुँदैन नि तपाईँबाट। यो कुरामा जबसम्म मान्छे समझदार हुँदैन प्रियहरू हो, ऊ परमेश्वरको लडाईँ लडिराखेको हुँदैन। ऊ त आफ्नो नाम कमाउन अरूभन्दा उच्च हुने इच्छामा कुदिराखेको हुन्छ। अङ्ग्रेजीमा भन्छ नेम एन्ड फेम। यो कुराको पछि लाग्ने व्यक्ति क्रुसमा टाँग्नुपर्छ यो कुरा। जबसम्म यो कुरा क्रुसमा टाँग्दैन, उसले ऊ त उसकोमा भएको ट्यालेन्ट, उसकोमा भएको सबै कुरा यो बेकार हो। यहाँ त ख्रिस्ट येसुलाई पावलको जीवन देखा न, होइन उसले केही गरेको छ, उसको लागि छैन नि, म चाहिँ तिमीहरूभन्दा ठुलो पनि भन्दैन। तर उसलाई पावलले दिनुभएको, पावललाई परमेश्वरले ख्रिस्टले दिनुभएको बोलावट उसले बुझेको छ, त्यसलाई पुरा गर्न, यहाँसम्म कि अब भर्खरै उसको टाउको काटिनेवाला छ, अनि उनी यतिखेर आफ्नो बारेमा सोचिरहेको छैनन्, आफ्नो स्वार्थ पुरा गरिरहेको छैनन्। उनले चाहिँ येसु ख्रिस्टको जिम्मा पुरा गरिरहेछन् कि मानिसहरू ख्रिस्ट येसुमा एउटा खेलाडी जस्तै समर्पित हुन सकुन्, जहाँ चाहिँ स्वार्थ छैन, जसले उसको विश्वासको दौड योग्यता योग्य ठहरिएर दौडिन सकुन्। येसु ख्रिस्ट प्रभुलाई खुसी तुलाउनु हो भने आफैलाई हामीले निरन्तर परमेश्वरको वचनको प्रकाशमा राखेर जाँच्नुपर्छ। तपाईँ र म कहाँनिर चुकिराखेको छौँ? हामी ख्रिस्टको महिमालाई, उहाँको उद्देश्यलाई पुरा गर्न अघि बढ्दैछौँ कि हाम्रो आफ्नै स्वार्थ? धेरै मान्छेहरू आफूलाई खुसी बनाउने कुराको निम्ति समर्पित छन्। जाँच्नुपर्छ। तर ख्रिस्टलाई खुसी बनाउने कुरा गर्दाखेरि हामी चाहिँ हराउँछौँ। म चाहिँ मर्नु, बप्तिस्मा दिने युहन्ना, म चाहिँ घट्नु, उहाँ चाहिँ बढ्नु, तपाईँको जीवनमा छ कि छैन? यी सबै संसार यो दौडमा चाहिँ स्वार्थी कुरा हो कि स्वार्थी स्वभावबाट आयो कि परमेश्वरको कुराबाट आयो? यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। आज तपाईँको बिचमा मैले अलिकति छोटो नै गरिरहेको छु। अर्को, ख्रिस्ट येसुको निम्ति गरिने सेवामा का नियमहरू के हुन सक्छन् भन्ने कुरामा हामीले अर्को पोइन्टहरू यहाँ हेर्दछौँ। तपाईँलाई यहाँ देखाउन चाहन्छु, जब ख्रिस्ट येसुको निम्ति गरिने सेवाका नियमहरू के हुन सक्छन् भन्ने कुरा हामीले हेर्दाखेरि, ख्रिस्काहरूले आफैलाई अनुशासनमा राख्नुपर्छ। अब खेलाडी अथवा ख्रिस्टको सेवा गर्ने एउटा खेलाडीको रूपमा राखेको छ भनेदेखि, तपाईँ र म चाहिँ ख्रिस्टको सेवक भएका छौँ, एउटा खेलाडी जस्तै हामी ख्रिस्टको सेवकको हिसाबले चाहिँ हामीले के कुरा गर्नुपर्छ त, के नियमहरूलाई ध्यान दिनुपर्छ, तपाईँलाई त्यो कुराहरू अलिकति म तपाईँलाई देखाउन चाहन्छु। अनि यहाँनिर तपाईँलाई पहिलो पोइन्ट के छ, यो पहिलो कोरन्थी 9:27, पहिलो कोरन्थी 9:27 के छ, म आफ्नो शरीरलाई कठोरता साथ सधाउँछु र यसलाई वशमा राख्दछु, नत्रता अरूहरूलाई प्रचार गरे पनि म आफै चाहिँ अयोग्य ठहरिने छु। तपाईँ विचार गर्नुहोस् न, अघि मैले भनेको कुरा यहाँ आएन त, पावलले के भन्छ? पावलले किनभने उसको जस्तो सेवकाई कसले गरेछ? उसले जति दुःख कसले भोगेको छ? यहाँसम्म कि त्यति धेरै काम गरेको मान्छे कसैको पैसा लिएन नि उसले, ऊ त भोलिन्ट्री गर्यो। टेन्ट मेकिङ भन्ने जुन शब्द आउँछ नि, उसले पाल बनाएर आफ्नो जीविका चलायो, प्रियहरू हो। म त हुन त बाइबलमा के छ भनेदेखि, जसले दाइँ गर्छ उसले चाहिँ महला लाउनु पर्दैन भन्ने कुरा पनि छ, परमेश्वरले दिनुहुन्छ भन्ने कुरा पनि छ, तर पावलको जीवनमा चाहिँ आफ्नो व्यक्तिगत खर्चको लागि उसले गरेका छैन, नामको लागि गरेका छैन। यहाँ के भनेको छ, म आफ्नो शरीरलाई कठोरता साथ सधाउँछु, यो नियमअनुसार समर्पित भएर परमेश्वरको नियमअनुसार उहाँको इच्छाअनुसार पवित्रतामा म जिउँछु, अनि यसलाई वशमा राख्दछु, नत्र त अरूलाई चाहिँ प्रचार गरेर बाटो देखाउने काम गरिरहेको छु, म आफै चाहिँ अयोग्य ठहरिनेछु। कतिजना मान्छेहरू त्यस्ता पनि हुन सक्छन्। यहाँनिर दोस्रो पोइन्ट के छ, उसले यो परमेश्वरीय लेखेको परमेश्वरीय भयो, परमेश्वरीय आत्मिक हात हतियार चलाउनु पर्छ, परमेश्वरको सेवक एउटा खेलाडी जस्तै नियममा हिँड्दाखेरि के हुन्छ, उसले चाहिँ आत्मिक हात हतियार पनि चलाउन सक्नुपर्छ, किनभने हामी लडाइँमा छौँ। जब तपाईँ सिरियसली येसुको पक्षमा खडा हुनुपर्छ, कतिजना मान्छेहरू त येसुको पक्षमा खडा नै छैनन्, उनीहरूले हात हतियार चलाउनु भन्दा के छ भनेदेखि अर्कैले उसलाई हतियार चलाइरहेछ। म तपाईँलाई भन्छु, जसले चाहिँ संसारी दृष्टि संसारिक महिमा खोजिरह हुन्छ र भित्रभित्रै त्यही तरतिकाला गर्छ, ऊ त त्यो हा ऊ त हारिसक्यो, उसलाई त शैतानले चलाइरहेछ, उसले हात हतियार कहाँ प्रयोग गर्यो, उसले परमेश्वरको कुरा कहाँ अगाडि बढायो, बुझ्नुहुन्छ? यो कुरो धेरै ध्यान दिनुपर्छ। तपाईँ र म के विचार गर्छौँ भने, होइन यो पास्टरलाई किन मन परेको छैन, यो मलाई त आवश्यकता छ रूप गरिरहेको छु, तर के तपाईँले परमेश्वर यो परमेश्वरको महिमाको उहाँलाई प्रसन्न गर्ने कुरामा, कि तपाईँ आफ्नै स्वार्थ, आफ्नै स्वार्थ, कसले भन्थ्यो सेल्फ डेभल इज द बिगेस्ट डेभल, हाम्रै स्वार्थ र घमण्ड नाम फेम नेम चाहिँ परमेश्वरको अगाडि परमेश्वरको सेवाको अगाडि समस्या बन्न सक्छ। यहाँ तपाईँलाई म दोस्रो कोरन्थी 10 को 3 र 4 यो हात हतियारको समय, किनकि हामी यस शरीरमा रहे तापनि हामी संसारिक मानिसले गरे जस्तो युद्ध गर्दैनौँ, हामीले चलाउने हतियार यस संसारका हतियार होइनन्, तर गढहरू भत्काउनका लागि हाम्रो हतियारहरू चाहिँ ईश्वरीय शक्ति हुन्छ। अस्ति नै हामीले हेरेका थियौँ, हामीलाई डरको आत्मा होइन तर शक्तिको सामर्थ्यको आत्मा परमेश्वरले दिनुहुन्छ, ईश्वरीय हतियार, अनि उहाँको नियमअनुसार जिउनलाई, उहाँमा भरोसा गरेर पवित्रताको जीवन जिउनलाई, बाटो हिँड्नलाई, सेवामा समर्पित हुनलाई उहाँले ईश्वरीय शक्ति दिनुहुन्छ, परमेश्वरको हतियार हामीलाई दिनुहुन्छ। तपाईँले एफिसी 6 अध्यायको अन्ततिर हेर्नुभयो भने त्यहाँ आत्मिकी हतियारहरू भनेर त्यहाँ पनि हामी देख्दछौँ, कसरी हामी परमेश्वरको उद्देश्य अनुसार हिँड्न सफल हुन्छौँ भन्ने कुरा त्यहाँ लेखिएको छ। अनि अब तेस्रो कुरा चाहिँ हामीले येशूको सेवाकाईमा अगाडि बढ्न तेस्रो कुराहरू चाहिँ के छ, कुन नियमलाई ध्यान दिनुपर्छ भन्ने कुरा, उसले आफूलाई शुद्ध र पवित्र पार्नुपर्छ। अब यो विषयमा कतिजना मान्छेहरूले चाहिँ नबुझेको जस्तो लाग्यो मलाई, पवित्र भनेको के हो? अब यहाँनिर पहिलो तिमोथी 5:22 हामीले हेरेका थियौँ, योभन्दा अगाडि नै यसको बारेमा, कुनै व्यक्तिलाई मण्डलीमा प्रधान नियुक्त गर्न हतार नगर, आफ्नो पापमा सहभागी नहो, अरूको पापमा सहभागी नहो, माफ गर्नुहोस्, आफूलाई शुद्ध राख। भनेको मतलब के हो भनेदेखि, यहाँनिर शुद्ध राख्ने कुरामा होइन, आफूलाई शुद्ध राख्ने एउटा काम चाहिँ के हुँदो रहेछ यहाँ। अब जस्तो मान्छेलाई खुसी बनाउने कुरा कतिले गर्छन्, मलाई थाहा छ कतिजना को तरिका छ नि, मण्डली सञ्चालन गर्ने तरिका, को मान्छे पढ्या छ, को मान्छे प्रभावकारी छ सांसारिक दृष्टिले, मान्छे उसको पछि लाग्छ, उसले मान्छेलाई प्रभाव पार्छ, अनि ऊ चाहिँ प्रचार गर्न बोल्न सिपालु छ, हत्तपत्त त्यो मान्छेलाई एउटा जिम्मा दिन्छ। तपाईँलाई म भन्छु, मेरो जीवनमा पहिलादेखि म त्यो होइन, म त उस त्यो व्यक्तिको भित्री आत्मिकी गुण के छ म हेरिराखेको हुन्छु, जबसम्म मलाई कन्भिन्स हुँदैन, परमेश्वरको आत्माले देखाउनु हुँदैन, यो मान्छे मरेको छ आफ्नो स्वार्थको लागि, हि इज क्रुसिफाइड, ऊ केवल ख्रिस्टको प्रसन्नताको लागि जिउँदैछ, जबसम्म त्यो निश्चय हुँदैन, बोलेको मान्छे, पढेको मान्छे, सबै मान्छेलाई पछि लाउने नेता मेरो लागि परमेश्वरको जन होइन, म उसलाई नियुक्ति गर्दैन, उसलाई म कहिल्यै पनि अगाडि पुलपिटमा राख्दिनँ। खासमा मेरो धारणा के छ भने, पुलपिटको छेउछाउमा मादल बजाउने व्यक्ति पनि ख्रिस्टमा निखुर भएको छैन भनेदेखि त्यस्तो व्यक्तिलाई त्यहाँ राख्नु चाहिँ परमेश्वर निन्दा हो, त्यो जो मान्छे त्यो जिम्मा पाएर त्यो काम गर्छ त्यसलाई पनि दण्ड हुन्छ। प्रियहरू, यो कुरो ध्यान दिनुपर्छ, त्यही कारण म धेरैचोटि यो कुरो भनिराखेको छु, बाजै नबजाएर गर्नुहोस्, तर पापमा परेको मान्छे अगाडि बाजा बजाएर गीत चाहिँदैन। मिठो स्वर छ भने त्यसको स्वर चाहिँदैन, परमेश्वरको महिमा मिठो स्वरले होइन तपाईँ मेरो हृदयले हुन्छ। प्रियहरू हो, हामी क्रुसमा टाँगिनु पर्छ, हामी ख्रिस्टको प्रेममा गहिरिनु पर्छ। प्रियहरू हो, यो सजिलो कुरा हो होइन? त्यसैले यो कुरामा कति मान्छेहरूले बुझ्या छैनन्। मलाई लाग्छ उनीहरूले कहिले पनि त्यो नयाँ बच्चाको अवस्थामा सिकेनन्। मेरो विश्वासको जीवन, जब मैले विश्वास गरेको थिएँ, समर्पित जीवनमा विश्वास गरेको थिएँ, त्यसैले यो खालको कुरामा मलाई एकदम सिरियस हुन्छु म। मण्डलीमा कोही मान्छे अगाडि गएर गीत गाउन चाहन्छ, सेवा गरिरहेको बेलामा कसैले गवाई दिन चाहन्छ, मेरो आत्मामा त्यो निश्चयता हुनुपर्छ, त्यो व्यक्ति ख्रिस्टलाई चिन्छ। नत्र भने गीत गाउने संसारिक कुरालाई हामी मण्डलीमा प्रोत्साहन दिन्छौँ भने हामी ख्रिस्टको महिमा गर्दैनौँ। प्रियहरू हो, यो कुरो जबसम्म तपाईँले जान्नुहुन्न, तपाईँ परमेश्वरको खास सेवा गर्नुहुन्न, तपाईँ संसारको सेवा गर्नुहुन्छ, तपाईँ मान्छेलाई खुसी बनाउनुहुन्छ। तपाईँमा जबसम्म मान्छेलाई खुसी बनाउने तपाईँ आफैमा त्यो बुद्धि आउँदैन, आत्मिक बुद्धि। त्यही कारणले प्रार्थना गर्नुपर्छ। याकुबले के भन्छ? कसैलाई बुद्धिको घटी छ भने नझर्किकन दिनुहुने परमेश्वरसँग प्रार्थना गरोस्, उहाँले प्रशस्त गरेर दिनुहुन्छ। अनि मलाई लाग्छ धेरै परमेश्वरको सेवा गर्ने जनहरूमा बुद्धिको घटी छ। चौथो पोइन्ट, उसले झगडा गर्नु हुँदैन र धैर्यवान हुनुपर्छ। धीरज भन्ने कुरा चाहिँ संयम होइन, पवित्र आत्माको फल नै हो। झगडा गर्नु हुँदैन। मैले तपाईँले देख्नु भएको छ मण्डलीमा, मैले कसैको नाम लिनु पर्दैन, झगडा गर्ने मान्छेहरू तपाईँलाई थाहा छ। अनि झगडाको पक्षमा पनि हामी कहिलेकाहीँ खडा भइरहेछौँ। हामीले कहिले यो चाहिँ गलत छ, यो परमेश्वरको मान्छेमा हुँदैन। जो मान्छे पवित्र आत्माबाट चलेको हुन्छ, विनम्र हुन्छ, उसले गरेको निर्णय जहिले पनि परमेश्वरको पक्षमा उहाँको स्वीकार्य निर्णय मात्रै हुन्छ। तपाईँले बुझ्नु भएको छ? म त त्यही कोसिस गरिरहेको छु। जबदेखि विश्वास गरेको छु, मैले मेरो मुखबाट कसैलाई एउटा शब्द रिसले उठाएको छैन, कराएको छैन। प्रियहरू हो, तपाईँले कोबाट सिक्नुभयो झगडा गर्नु? त्यसैले यो कुराले मलाई निराश, एकदम दुःख लाग्छ मलाई। यहाँनिर एउटा पद तपाईँलाई दोस्रो तिमोथी 2:24 पढ्छु। प्रभुको सेवकले झगडा गर्नु हुँदैन। क्लियर? त्यसो भए के गर्ने? तपाईँको विरुद्धमा कोही आयो, केही कन्फ्लिक्ट आयो, एउटा भनाइ छ, जब कन्फ्लिक्ट आउँछ, कन्फ्लिक्ट भनेको चाहिँ कुनै कुरामा समस्या आयो, मुटाव आयो, केही कुरा आयो, एउटा परमेश्वरको जनको लागि चाहिँ त्यो आफ्नो विश्वास प्रमाणित गर्ने एउटा मौका हो भन्छ। किनभने उसले चाहिँ उसको शत्रुताको रूपमा निस्किएको मान्छेको पनि न्याय गर्छ। उसले गरेको निर्णयमा त्यो अर्को व्यक्तिलाई पनि दुःख हुँदैन, किनभने उसले ख्रिस्टको आत्मामा रहेर निर्णय गर्छ। बुझ्नुहुन्छ? त्यसैले झगडा गर्नु हुँदैन, तर हरेक प्रति दयालु निपुण रूपमा सिकाउन सक्ने र सहनशील हुनुपर्छ। सहनशीलताको कुरा यहाँ महत्त्वपूर्ण छ, सहनशीलताको कुरा छ यहाँ, होइन? त्यसकारणले यो खेलाडी जस्तै परमेश्वरको सेवकले पालन गर्नुपर्ने नियमको बारेमा तपाईँलाई मैले अहिले भर्खर भने। एउटा चाहिँ के छ? अनुशासनमा राख्ने कुरा भयो, अर्को के भयो? आत्मिक हात हतियार प्रयोग गर्ने कुरा भयो, अर्को शुद्ध र पवित्र रहने कुरा। अब यो शुद्ध र पवित्र रहने कुराको बारेमा तपाईँलाई मैले आज भनेर पुग्दैन। यो कुरो बुझ्न धेरै बाइबलको धेरै पदहरू छन्। हामीले पढ्छौँ नि, परमेश्वर पवित्र हुनुहुन्छ, परमेश्वरसँग सम्बन्धमा आउनलाई चाहिँ हामी चाहिँ शान्ति र पवित्र हुनुपर्छ, शान्तिमा रहनुपर्छ भन्ने शब्द हिब्रू 12:14 तपाईँले पाउनुहुन्छ। पवित्रको कुरा महत्त्वपूर्ण हो। हरेक व्यक्ति यो पवित्र हुने कुरा र शुद्ध हुने कुरा कुनै पनि मान्छे आफ्नो बुद्धि क्षमता शक्ति कोसिसले हुँदैन, उसमा केवल परमेश्वरको काम हुनुपर्छ। येसुले मात्र उसलाई पवित्र गर्न सक्नुहुन्छ। जो येसुले पवित्र गरेको हुन्छ नि, ऊ त अब येसुको निम्ति जिउने समर्पित व्यक्ति हुन्छ। जब उसले आफैलाई पनि केही कुराहरू जिउने कुरा राख्छ, उसको समझभित्र आफ्नो लागि पनि केही स्वार्थी ठाउँ राख्छ, त्यो मान्छे पवित्र हुनै सक्दैन, किनभने ऊ त स्वार्थी हो, ऊ त संसारिक हो। बुझ्नुहुन्छ? अर्को झगडा नगर्ने र धीरज हुने कुरा, अनि परमेश्वरको सेवकको लागि यो अति नै महत्त्वपूर्ण कुरा छ। अब अर्को कुरा चाहिँ तपाईँलाई मैले यो किसानको बारेमा पनि अलिकति भन्न चाहन्छु। त्यो मैले त्यहाँ किसानको सम्बन्धमा चाहिँ कति पदमा भनेदेखि सात पद, छ र सात होला, छ र सात किसानको सम्बन्धमा। अब अन्त अर्को कुरा चाहिँ किसान एउटा कृषकको बारेमा पावलले उदाहरण दिन्छ। कृषक भन्ने बित्तिकै एउटा महत्त्वपूर्ण कुरा छ, छ र सात हामी यहाँ पढ्छौँ। दोस्रो तिमोथी 2 को 6 र 7, परिश्रम गर्ने किसानले नै बालीको पहिलो हिस्सा पाउँदछ। अनि अर्को म के भन्दछु त्यो विचार गर, किनभने प्रत्येक कुरामा प्रभुले तिमीलाई समझ दिने हुनेछ। यो 7 पदले चाहिँ के गर्यो, माथिदेखि भनेको सबै कुरालाई बाँधिदियो। मैले जे जे कुरा भनेको छु त्यसमा विचार गर, अनि प्रत्येक कुरामा चाहिँ लाई बुझ्नलाई, त्यसको कुराहरू सोच्नलाई, त्यस अनुसार बढ्नलाई प्रभुले तिमीलाई समझ दिनुहुन्छ। प्रभुको समझ बिना कसैले परमेश्वरको सेवा सही प्रकारले गर्न सक्दैन। अब यहाँनिर किसानको कुरा गर्दाखेरि यहाँ भनेको कुरा के छ त, किसानको सम्बन्धमा विचार गर्दा एउटा कुरा, किसान चाहिँ परिश्रमी हुन्छ। तपाईँलाई थाहा छ किसानले नखनिकन, नजोतिकन, नगोडिकन, त्यसलाई पानी मल नगरिकन, त्यो पनि ठिक समयमा उसले बाली पाउने आशा गर्न सक्छ। त्यस्तो मान्छे देख्नु भएको छ, अल्छी गरेर सधैँ सुत्ने, डुलेर हिँड्ने, अनि बाली चाहिँ मजाले आउँछ, आउँदैन नि। त्यसैले किसान भन्ने बित्तिकै सँगसँगै के आउँछ, एउटा परिश्रम, त्यो पनि सही समयमा सही प्रकारले सही तरिकाले गर्ने परिश्रम। त्यसैले फसल त्यो जुन चाहिँ बाली एकदमै राम्रोसँग हुनलाई किसानको परिश्रम र सही प्रकारले गर्ने कुरा, त्यो नियम चाहिँ उसले लगाउनु पर्ने हुन्छ। अनि अर्को कुरा के छ भने, त्यो फसल जो किसानले परिश्रम गर्छ त्यसको पहिलो अधिकार त्यही किसानलाई हुन्छ। जसले त्यो उब्जाएको हुन्छ त्यसको पहिलो अधिकार पनि त्यही किसानको हुन्छ। अर्को शब्दमा किसान पहिला चाहिँ परिश्रम गर्दछ, त्यसपछि उसले परिश्रम गरेर त्यो उत्पादन गरेको बालीको चाहिँ पहिलो अधिकार पनि, त्यसको भागीदार पनि ऊ आफै हुन्छ। जस्तो सिपाहीको कुरा हामीले गऱ्यौँ, सिपाहीले गर्नुपर्ने के छ, उसले चाहिँ दुःख कष्ट भोगेर त्यो सिपाहीको एउटा अनुशासित जीवन, सिपाहीको एउटा अनुशासित जुन चाहिँ नियमहरू हुन्छन्, त्यो व्यवस्थाहरू हुन्छन्, त्यसलाई उसले पुरा गर्नुपर्छ। अनि मात्र ऊ सही सिपाही हुन्छ, ऊ लडाइँमा विजयी हुन्छ, इनाम पाउँछ। उसलाई जसले सिपाहीमा भर्ना गर्छ त्यो उसको उसलाई प्रसन्न पार्ने काम उसले गर्छ। खेलाडीको कुरा गर्दै गर्दा के छ, खेलाडीमा चाहिँ योग्य भएर उसले मुकुट पाउनलाई के हुन्छ, खेल अनुसार योग्यतामा पुग्नुपर्छ, त्यसको नियम पालन गर्नुपर्छ, सही प्रकारले गर्नुपर्छ। खेललाई जब सानो कुरा पनि त्यहाँ मिलेन ऊ डिस्क्वालिफाई हुन्छ, उसले कुद्न सकेर पुग्दैन। त्यही कारण त्यो कुराले हाम्रो सेवाकाईमा कति जरुरी छ कि आत्मिक तरिकाले, परमेश्वरको वचनको तरिकाले हामीले गर्नुपर्छ भन्ने कुरा। कृषकको कुरा यहाँ गर्दाखेरि कृषकले चाहिँ आफ्नो परिश्रम गर्नु पर्यो, त्यो पनि सही समयमा अनुशासित, होइन कतिचोटि बाली केही कुराले आएर खान सक्छ, कहिले घामले त्यहाँ पानी लगाउनु पर्ने हुन्छ। धेरै किसिमको किसानको कुरा गर्दै गर्दा जब त्यो सबै पुरा हुन्छ तब मात्र उसले चाहिँ आफ्नो बाली पाउँदछ। अनि यो सबै तिनटै कुराहरूमा चाहिँ प्रभुले यहाँ भन्नुभएको कुरा के छ भने, सबै कुरामा यो बुझ्नलाई, एउटा ख्रिस्टको सेवक कस्तो हुनुपर्छ भनेर बुझ्नलाई चाहिँ परमेश्वरले नै हामीलाई समझ दिनुहुन्छ। त्यस कारणले त्यसको लागि हामीले प्रार्थना गर्नुपर्छ। यहाँ के छ, म के भन्दछु कि विचार गर, के भन्दछु त्यो विचार गर। त्यसले यहाँ वचनमा भनिएको कुरा होइन, यहाँ अहिले पहिलो दोस्रो तिमोथी 2 अध्यायको 5 देखि 7 सम्म भनेको कुरा मात्रै होइन, पुरा बाइबलमा प्रभु येशूले सुसमाचारमा के भन्नुभएको छ, तपाईँ र म ख्रिस्टको सेवकको निम्ति यो सबै परमेश्वरको वचन सबभन्दा मुख्य हो। त्यस कारणले जसले चाहिँ संसार पनि परमेश्वरको वचन पनि, अनि मण्डलीमा आएर अनि संसारिक बुद्धि पनि प्रयोग गर्छ भनेदेखि त्यो मान्छे न त परमेश्वरको राज्यमा हुन्छ न संसार, आखिरी ऊ संसारकै हुन्छ। यो कुरो तपाईँ र मैले बुझ्नु पर्यो, त्यो चाहिँ एउटा खेलको नियमको कुराले हामीलाई थाहा हुन्छ। त्यसैले त्यो सबै कुरा बुझ्नलाई र सही प्रकारले गर्नलाई चाहिँ परमेश्वरको समझको आवश्यकता पर्छ, परमेश्वरले दिनुहुने समझको आवश्यकता पर्छ। त्यस कारणले आज हामीले पावलले तिमोथीलाई दिएको यो उदाहरणद्वाराको यो शिक्षा एउटा ख्रिस्टको योग्य शिक्षक, अनि पावलले जस्तै अन्तमा भन्न सकोस् कि मैले सही लडाइँ लडेको छु, अब म त एकदम तयार छु प्रभुसँग हुन, उहाँले मलाई सुरक्षित राख्नुहुन्छ, उहाँले मलाई इनाम दिनुहुन्छ। त्यसकारण यो परमेश्वरको सेवा तपाईँले सुन्दै गर्दाखेरि तपाईँको जीवनमा आजको वचनले केही कुरा छ भने तपाईँले प्रस्ताव गर्नुहोस्, परमेश्वरको अगाडि आज तपाईँ ठिक हुनुहुन्छ। अनि जबसम्म पश्चाताप गरिँदैन त्यो मान्छे कहिले पनि फेरि परमेश्वरमा ठिक हुँदैन। यस्तो हुँदै जान्छ कि त्यो गोरुको कान जस्तो उसको विवेक पनि बिस्तारो बिस्तारो सारो हुँदै जान्छ, काम लाग्दैन, किनभने तपाईँ र म परमेश्वरको बोलावटको लागि जिउने हो। होइन, कतिजना मान्छेहरूको बारेमा हामीले पढ्यौँ भनेदेखि, हडसन टेलरको अघि तपाईँलाई एउटा कोट मैले भन्दै थिएँ, हडसन टेलर चिनमा मिसिनरी भएर आए, अब यहाँ अरू मिसिनरीहरू हाम्रो बिचमा पनि छन्, उनीहरूले कसरी त्यो कुरा छाने? नाम हो र नेम फेम नो, ख्रिस्टको इच्छा त्यसैले कति महत्त्वपूर्ण छ। लेट्स प्रे।